मेरा प्यारा कृषक दाजुभाइ अनि दिदी बहिनीहरू, तपाईहरू सबैलाई नमस्कार। यो मेरो सौभाग्य हो कि आज मलाई देशको सुदूरवर्ती गाउँहरूमा बसोबास गर्ने मेरा कृषक दाजुभाइ दिदी बहिनीहरूसित बातचित गर्न अवसर प्राप्त भएको छ। अनि जब म कृषकहरूसित बातचित गर्दछु तब मलाई लाग्छ म एक प्रकारले गाउँसित कुरा गर्दैछु, गाउँलेहरूसित, खेती मजदुरहरूसित बात गरिरहेछु, खेतमा काम गर्ने ती आमा दिदी बहिनीहरूसित बात गरिरहेछु। अनि यस अर्थमा मैले भन्नुपर्दा अहिलेसम्मको मेरो सबै मन की बातहरू जति पनि भएका छन् ती सबैभन्दा सायद यो अलिक अलग प्रकारको अनुभव हो। जुन बेला मैले कृषकहरूसित मनको कुरा गर्नको निम्ति सोचे त्यस बेला मलाई थाहा थिएन कि टाढा टाढा गाउँमा बसोबास गर्ने मानिसहरूले मलाई यति धेरै प्रश्नहरू गर्नेछन्, यति धेरै जानकारी दिनेछन्, तपाईँहरूको यति धेरै पत्र, यति धेरै प्रश्नहरू। यो सबै देखेर म छक्क परेको थिएँ। तपाईँ कति जागरूक हुनुहुन्छ, तपाईँ कति सक्रिय हुनुहुन्छ, अनि सायद तपाईँ तडपिनुहुन्छ कि कसैले तपाईँलाई सुनोस् भनेर। म सर्वप्रथम तपाईँलाई प्रणाम गर्दछु कि तपाईँहरूको पत्रहरू पढेर त्यसमा जुन दर्द मैले देखेँ, जुन कठिनाईहरू देखेँ, यति सहेर पनि थाहा छैन के तपाईँहरूले भोग्नुभयो होला। तपाईँहरूले मलाई त अचम्भित पारिदिनुभयो, तर म यो मन की बातलाई मेरो निम्ति एउटा प्रशिक्षणलाई, एउटा एजुकेसनको अवसर मान्दछु। अनि मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू, म तपाईँलाई विश्वास दिलाउँदछु कि तपाईँहरूले जति कुरा उठाउनु भएको छ, जति प्रश्नहरू सोध्नु भएको छ, जति बेग्ला बेग्लै विषयहरूमा तपाईँहरूले कुरा गर्नुभएको छ, म ती सबै विषयमा सम्पूर्ण सरकारमा जागरूकता ल्याउने छु, समवेदना ल्याउने छु। मेरो गाउँ, मेरा गरीब, मेरो कृषक दाजुभाइ यस्तो स्थितिमा उनीहरूलाई जिउन मजबुर गर्न सकिँदैन। म त हैरान छु, कृषकहरूले खेतीसित सम्बन्धित कुराहरू लेखेका छन्, तर अरू पनि कतिपय विषयमा उनीहरूले भनेका छन्। गाउँका बदमासहरूबाट कति धेरै तकलीफहरू भइरहेको छ, माफियाहरूबाट पनि कति धेरै समस्याहरू भइरहेको छ, त्यसको पनि चर्चा गरिएको छ। प्राकृतिक आपदाबाट उत्पन्न हुने समस्याहरू त ठिकै छन्, तर छेउछाउको सानो तिनो व्यापारीहरूबाट पनि समस्याहरू भोग्नु परिरहेको छ। कसैले गाउँमा मैला पानी पिउनु परिरहेछ, त्यसको चर्चा गर्नुभएको छ। कसैले गाउँमा आफ्ना पशुहरू राख्नको निम्ति व्यवस्थाको चिन्ता गर्नुभएको छ। कसैले यहाँसम्म भनेका छन् कि पशु मरेको खण्डमा त्यसलाई हटाउनको निम्ति पनि कुनै प्रबन्ध हुँदैन। बिमारी फैलिएर जान्छ, अर्थात् कति उपेक्षा भएको छ। अनि आजको मन की बातद्वारा शासनमा बसेका मानिसहरूलाई एउटा कठोर सन्देश यसबाट प्राप्त भइरहेछ। हामीलाई राज गर्ने अधिकार तब मात्र हुनेछ जब हामी यस्ता ससाना कुराहरूमा ध्यान दिनेछौँ। यो सबै पढेर त मलाई कहिले काहीँ शरम लागेको जस्तो हुन्थ्यो कि हामीले के गर्यौं। मेरोमा उत्तर छैन कि किन गर्यौं भनेर। हो, मेरो हृदयलाई तपाईँको कुराले छोएको छ। म अवश्य परिवर्तनको निम्ति प्रामाणिकताको साथमा प्रयास गर्नेछु अनि ती सबै पक्षहरूमा सरकारलाई जगाउने छु, चेताउने छु, दौडाउने छु। मेरो कोसिस रहनेछ, यो म विश्वास दिलाउँदछु। मलाई यो पनि थाहा छ कि गत वर्ष पानी कम परेकोले समस्या धेरै भएको थियो। यस वर्ष बेमौसम पानी पर्यो, असिना झर्यो, एक प्रकारले महाराष्ट्रदेखि माथि सबै राज्यहरूमा यो समस्या आइपर्यो अनि हरेक कुनामा कृषकहरू दुखी भए। साना कृषकहरू जो बिचरा यति कडा मेहनत गरेर वर्षभरि आफ्नो जिन्दगी चलाउँदछन्, तिनीहरूको त सबै थोक बर्बाद भयो। म यो संकटको घडीमा तपाईँहरूको साथमा छु। सरकारका मेरा सबै विभाग राज्यहरूसित सम्पर्कमा बसेर स्थितिलाई ध्यानपूर्वक अध्ययन गरिरहेका छन्। मेरा मन्त्रीहरू पनि निस्किसकेका छन्। हरेक राज्यको स्थितिको जाँच गर्नेछन्। राज्य सरकारहरूलाई पनि मैले भनेको छु कि केन्द्र औ राज्य मिलेर यस्ता समस्याहरूमा फँसेका सबै कृषक दाजुभाइ दिदी बहिनीहरूलाई जति धेरै सहायता गर्न सकिन्छ गरौं। म तपाईहरूलाई विश्वास दिलाउँछु कि सरकारले पूर्ण समवेदनासित तपाईँको यो संकटको घड़ीमा तपाईलाई पूर्ण तत्परताका साथ मदत गर्नेछ। जति सकिन्छ त्यसलाई पूरा गर्ने प्रयास गरिनेछ। गाउँका मानिसहरूले कृषकहरूले कैयन मुद्दाहरू उठाएका छन्। सिंचाईको चिन्ता व्यापक रूपमा देखिएको छ। गाउँमा सड़क छैन त्यसको पनि आक्रोश छ। खादको मूल्य बढ़िरहेछ त्यसप्रति पनि कृषकहरू खुब रिसाएका छन्। बिजुली छैन कृषकहरूलाई यो पनि चिन्ता छ कि नानीहरूलाई पढाउनु छ, राम्रो नोकरी प्राप्त होस्, यो पनि उनीहरूको इच्छा छ, त्यसको पनि शिकायत छ। आमाहरू दिदी बहिनीहरूले पनि गाउँमा कतै नसाखोरी भइरहेछ त्यसमाथि आफ्नो आक्रोश जताएका छन्। कसैले त आफ्नो पतिलाई तम्बाकु खाने आदत रहेछ त्यसमाथि पनि आफ्नो पीड़ा मलाई व्यक्त गरेर पठाएका छन्। तपाईँको पीड़ालाई म बुझ्न सक्छु। तपाईँहरूको यो पनि भनाइ छ कि सरकारको योजनाहरू त धेरै सुन्न पाइन्छ तर हामीसम्म ती योजनाहरूको लाभ आइपुग्दैन। कृषकहरू यसो पनि भन्दछन् कि हामी यति धेरै मेहनत गर्दछौ, मानिसहरूको त पेट भर्दछौ तर हाम्रो गोजी कहिले भरिँदैन, हामीलाई पूरा पैसा प्राप्त हुँदैन। जब सामान बिक्री गर्न हामी जान्छौ त लिने व्यक्ति कोही हुँदैन, त्यहाँ कम्ती मूल्यमा बेच्नु पर्दछ। धेरै उत्पादन गर्दा पनि मर्नु पर्छ, थोरै फलाउँदा पनि मर्नु पर्छ। अर्थात् कृषकहरूले आफ्नो मनको कुरा म समक्ष राखेका छन्। म मेरा कृषक दाजुभाइ दिदी बहिनीहरूलाई विश्वास दिलाउँदछु कि म राज्य सरकारलाई पनि अनि भारत सरकारको पनि सबै हाम्रा विभागहरूलाई अझ धेरै सक्रिय बनाउनेछु। तेज गतिमा यी समस्याहरूको समाधानको बाटो खोजी निकाल्न प्रेरित गर्नेछु। मलाई लाग्दैछ कि तपाईँहरूको धैर्य कम्ती भएर गइरहेछ, खुबै स्वाभाविक हो। 60 वर्ष तपाईँले पर्खनु भयो, म प्रामाणिकताका साथ प्रयास गर्नेछु। कृषक दाजुभाइहरू, यो तपाईँहरूको यति धेरै प्रश्नहरूको बीचमा मैले देखेँ कि लगभग सबै राज्यहरूसित वर्तमान जुन भूमि अधिग्रहण बिलको चर्चा भइरहेको छ त्यसको प्रभाव अधिक देखिन्छ अनि म हैरान छु कि कस्तो कस्तो भ्रमहरू फैलाइएको छ। राम्रो भयो तपाईँले साना साना प्रश्नहरू मलाई सोध्नु भएको छ। म कोसिस गर्दछु कि सत्य तपाईँसम्म पुर्याउ भनेर। तपाईँलाई थाहा छ भूमि अधिग्रहण कानून 120 वर्ष पूर्व आएको थियो। देश स्वतन्त्र भएर पनि 60-65 वर्षसम्म त्यही कानून चल्यो अनि जुन मानिसहरू आज कृषकहरूको साथी बनेर आन्दोलन चलाइरहेका छन् उनीहरूले पनि यसै कानून अन्तर्गत देश चलाए, राज गरे अनि कृषकहरूलाई जो हुनु थियो त्यो भयो। सबै मान्दथे कि कानूनमा परिवर्तन हुनु पर्दछ। हामी पनि मान्दथ्यौं, हामी विपक्षमा थियौं, हामी पनि मान्थ्यौं। 2013 धेरै हतार हतारमा एउटा कानून ल्याइएको थियो, हामीले पनि त्यस समयमा काँधमा काँध मिलाएर साथ दियौं। कृषकको भलाइ हुन्छ भने कसले साथ दिदैन, हामीले पनि दियौं। तर कानून लागू भए पश्चात कतिपय कुराहरू हाम्रो मनमा खट्कियो। हामीलाई लाग्यो सायद यसलाई साथ दियौं भने कृषकहरूसित धोका हुनेछ, हामीसित कृषकहरूलाई धोका दिने अधिकार छैन। अर्कोतिर जब हाम्रो सरकार बन्यो तब राज्यहरूको तर्फबाट धेरै ठूलो आवाज उठ्यो, यो कानूनलाई परिवर्तन गर्नुपर्छ, कानूनमा सुधार ल्याउनु पर्छ, कानूनमा कतिपय कमीहरू छन् त्यसलाई पूरा गर्नुपर्छ। अर्कोतर्फ हामीले देख्यौं कि 1 वर्ष भयो महाराष्ट्र सरकारले लागू गरेको थियो, हरियाणाले गरेको थियो जहाँ काङ्ग्रेसको सरकार थियो, अनि जो कृषकहरूको हितैषी रहेको दावा गर्दछन् उनीहरूले यस अत्यादेशमा जुन मुआवजा दिने निर्णय गरेका थिए त्यसलाई आधा गरिदिए। अब यो हो कृषकहरूसितको अन्याय त यी सबै कुरा देखेर मलाई पनि लाग्यो कि यसमा अलिकति पुनः विचार हुनु जरुरी छ। हतारमा केही कमीहरू रहन्छ, सायद मनसाय गलत नहोस्, तर कमीहरू छन् त त्यसलाई त ठिक गर्नु पर्दछ। अनि हाम्रो कुनै आरोप छैन कि पुरानो सरकार के चाहन्थ्यो के चाहँदैन थियो भनेर। हाम्रो इच्छा यही हो कि कृषकहरूको भलाइ हुनु पर्छ, कृषकहरूको सन्तानको पनि भलाइ होस्, गाउँको पनि भलो होस्, अनि यसैले कानूनमा यदि कुनै कमी भए त्यसलाई हटाउनु पर्दछ। त हाम्रो एउटा प्रामाणिक प्रयास ती कमीहरूलाई समाप्त गर्नु हो। अब एउटा सबैभन्दा ठूलो कमी म बताउने छु, तपाईँलाई पनि सुन्दा नराम्रो लाग्छ कि जतिजना कृषक हितैषी बनेर यति ठूलो भाषणबाजी गर्दैछन् एउटा उत्तर दिइरहेका छैनन्। तपाईँलाई थाहा छ बेग्ला बेग्लै प्रकारको हिन्दुस्तानमा 13 कानूनहरू यस्ता छन् जसमा सबैभन्दा अधिक जमिन सम्पादित गरिन्छ, जस्तै रेलवे, नेशनल हाइवे, खदानको काम। तपाईँलाई थाहा छ पछिल्लो सरकारको कानूनमा यी 13 विषयहरूलाई बाहिर राखिएको थियो। बाहिर राख्नुको अर्थ यो हो कि यी 13 प्रकारका कामहरूको निम्ति जसको निम्ति सबैभन्दा अधिक जमिन लिइन्छ त्यसमा कृषकहरूलाई त्यही मुआवजा प्राप्त हुन्छ जुन पहिलाको कानूनमा मिल्दथ्यो। मलाई भन्नुहोस् यो कमी थियो कि थिएन, गल्ती थियो कि थिएन, यसलाई ठिक गरेका छौं। अनि हामीले भन्यौं कि साथी हो यी 13 पनि चाहे सरकारलाई जमिन लिनुहोस्, चाहे रेलवेको निम्ति होस्, चाहे त्यो हाइवे बनाउनको निम्ति होस्, तर त्यसको मुआवजा पनि कृषकलाई 4 प्राप्त हुनुपर्छ। हामीले सुधार गर्यौं, कसैले मलाई भन्नुहोस् कि यो सुधार किसान विरोधी हो, यसैले त हामीलाई अध्यादेश ल्याउनु पर्यो। यदि हामीले अध्यादेश ल्याएको थिएनौ भने कृषकहरूलाई जमिन त्यही पुरानै कानूनमा दिनुपर्ने थियो, उनीहरूले कुनै पैसा पाउने थिएन। जुन बेला यो कानून बन्यो त्यस बेला पनि सरकारमा बसेका मानिसहरू मध्ये धेरैले यसको विरोध गरेका थिए। स्वयं जसले कानून बनाए जब कानून बन्यो त उनीहरू खुब रिसाएर भने कि यो कानूनले न त कृषकको भलाइ गर्छ न गाउँलाई न देशको हितको निम्ति हो यो कानून। यो कानून त केवल अफसरहरूको तिजोरी भर्नको लागि मात्र हो, अफसरहरूको मौज मस्तीको निम्ति हो, अफसरशाहीलाई प्रोत्साहन दिनको निम्ति हो यहाँसम्म भनिएको थियो। यदि यो सबै सत्य थियो भने सुधार हुनु पर्छ कि पर्दैन, अनि यसैले हामीले कमीहरू समाप्त गरेर कृषकहरूको हितको निम्ति प्रयास गरेका छौं। सबैभन्दा पहिला हामीले 13 कानून जो भूमि अधिग्रहण कानून बाहिर थिए अनि जसले गर्दा कृषकहरूलाई सर्वाधिक नोक्सान हुने थियो त्यसलाई हामीले यो नयाँ कानूनको परिधिभित्र ल्यायौं ताकि कृषकहरूलाई पूरा मुआवजा मिलोस् अनि उसको सबै हक प्राप्त होस्। अब एउटा हावा यस्तो फैलाइएको छ कि मोदीले यस्तो कानून ल्याउँदैछ कि कृषकहरूलाई अब पूरा मुआवजा प्राप्त हुने छैन, कम्ती पाउनेछन्। मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू, म यस्तो पाप सोच्न पनि सक्दिन। 2013 पछिल्लो सरकारको समयमा बनेको कानूनमा जुन मुआवजा तय गरिएको छ त्यसमा रत्ती भर पनि फरक गरिएको छैन। 4 मुआवजाको कुरा हामीले स्वीकार गरेका छौं। यति मात्र होइन, जुन 13 योजनाहरूमा थिएन त्यसलाई पनि हामीले जोडिदिएका छौं। यति मात्र होइन, शहरीकरणको निम्ति जुन भूमिको अधिग्रहण हुनेछ त्यसमा विकसित भूमि 20% त्यस भूमि मालिकलाई प्राप्त हुनेछ ताकि उसलाई सधैँ आर्थिक रूपमा लाभ मिल्न सकोस्, यो पनि हामीले जारी राखेका छौं। परिवारको युवकलाई नोकरी प्राप्त होस्, खेती मजदुरको सन्तानले पनि नोकरी पाउनु पर्छ, यो पनि हामीले जारी राखेका छौं। यति मात्र होइन, हामीले त एउटा नयाँ कुरा जोडेका छौं। नयाँ कुरा यो जोडेका छौं कि जिल्लाको जो अधिकारी छ उसले यसमा घोषणा गर्नु पर्दछ कि नोकरी कसले पाउने हो, के काम पाउने हो, कुन ठाउँमा काम पाउने हो, यो सरकारले लिखित रूपमा घोषणा गर्नुपर्नेछ। यो नयाँ कुरा हामीले जोडेर सरकारको जिम्मेवारी फिक्स गरिदिएका छौं। मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू, हामी यो कुरामा अग्रसर छौं कि सबभन्दा पहिला सरकारी जमिनको उपयोग होस्, त्यसपछि बाँझो भूमि, अनि आखिरीमा अनिवार्य भए मात्र उब्जाउ जमिनलाई चलाऊ। अनि यसैले बाँझो जमिनको तुरन्त सर्वे गर्नु भनिएको छ, जसले गर्दा त्यो पहिलो प्रायोरिटी बनोस्। एकजना हाम्रो कृषकको गुनासो सही छ कि आवश्यकता भन्दा अधिक जमिन हडप गरिन्छ। यो नयाँ कानूनको माध्यमबाट म तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु कि अब जमिन कति लिने त्यसको पहिला जाँच पड़ताल हुनेछ, त्यसपछि निश्चित हुनेछ कि आवश्यकता भन्दा अधिक जमिन हडप नगरियोस्। कहिले काहीँ त के हुन आँटेको छ, के हुन लागिरहेछ, यसको चिन्तामा धेरै नोक्सान हुँदछ। यो सोसियल इम्प्याक्ट असेसमेन्टको नाममा यदि प्रक्रिया धेरै वर्षसम्म चलिरहे, सुनवाई भइरहे, मलाई बताउनुहोस् यस्तो स्थितिमा कुनै कृषकले आफ्नो फैसला गर्न सक्ला? फसल लगाउनु पर्दा उसले सोच्नेछ, होइन थाहा छैन, निर्णय आइहाले के गर्नु, अनि उसको दुई दुई चार चार वर्ष खराब हुनेछ अनि अफसरशाहीमा कुराहरू फसेर रहनेछ। प्रक्रियाहरू लामो, जटिल अनि एक प्रकारले कृषक बिचरा अफसरहरूको खुट्टा ढोग्न मजबुर हुन्छन्। साहब यो लेखिदेऊ, त्यो नलेखिदेऊ, यो सब हुनेछ। के म मेरा कृषकहरूलाई अफसरशाहीको यो चक्रव्यूहमा एकपल्ट फसाइदिऊ? मलाई लाग्छ त्यसो गर्नु ठिक होइन। प्रक्रिया लामो जटिल थियो, त्यसलाई सरल बनाउने प्रयास मैले गरेको छु। मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू, 2014 कानून बनिएको छ तर राज्यहरूले त्यसलाई स्वीकार गरेका छैनन्। कृषक त जहाँको त्यहाँ छ, राज्यहरूले विरोध गरे। म राज्यको कुरा सुनौ कि नसुनौ, तिनीहरूमाथि भरोसा गरौ कि नगरौ, यति ठूलो देश राज्यहरूमाथि अविश्वास गरेर चल्न सक्छ के त? यसैले मेरो मत छ कि राज्यहरूमाथि भरोसा गर्नुपर्छ। अर्को कुरा, यो जुन कानूनमा सुधार हामी गर्दैछौ, कृषकहरूको भलाइको निम्ति हामीले पाइला उठाइरहेका छौ। यति हुँदा हुँदै पनि यदि कुनै राज्यले यसलाई मान्न चाहदैन भने उनीहरू स्वतन्त्र छन्। यसैले म भन्छु, यो जुन भ्रम फैलाउने काम हुँदैछ त्यो सरासर कृषक विरोधी भ्रम हो। कृषकलाई गरिबीको जन्जालमा फसाएर राख्ने षड्यन्त्रको एउटा हिस्सा मात्र हो, त्यसबाट बाँच्नु पर्छ। देशलाई पनि बचाउनु छ, कृषकलाई पनि बचाउनु छ। अब गाउँमा पनि कृषकलाई सोध्नुहोस् कि साथी, तपाईँको 3 छोराहरू छन्, के सोच्नु भएको छ? त उसले भन्छ, एउटा छोराले खेती गर्छ अनि अरू 2 कतै नोकरीमा लगाउनु पर्ला। अब गाउँको कृषकको छोरालाई पनि नोकरी चाहिन्छ, उसले पनि कहीँ गएर रोजगार प्राप्त गर्नु छ, त उसको लागि के व्यवस्था गर्नु? त मैले सोचे कि जुन गाउँको भलाइको लागि आवश्यक छ, कृषक र उसको नानीहरूको भलाइको लागि आवश्यक छ, म यस्ता कतिपय कुराहरू जोडिदिउँ। त्यस्तै प्रकारले हामी त जय जवान जय किसानहरू हौ। जय जवानको अर्थ हो देशको रक्षा। देशको रक्षाको विषयमा हिन्दुस्तानको कृषक कहिले पछि हट्दैन। यदि सुरक्षाको क्षेत्रमा आवश्यकता भए त्यो भूमि कृषकहरूसित माग्नु पर्नेछ अनि मलाई विश्वास छ कृषकहरूले दिनेछन्। कुनै पनि गाउँको व्यक्तिले मलाई भन्नुहोस् कि गाउँमा सडक चाहिन्छ कि चाहिँदैन, यदि खेत पानी चाहिन्छ भने नहर बनाउनु पर्छ कि पर्दैन। गाउँमा आज पनि गरीब छन् जोसित बस्ने घर छैन, घर बनाउन जमिन चाहिन्छ कि चाहिँदैन? कसैले मलाई बताउनुहोस्, यो सबै उद्योगपतिहरूको निम्ति हो कि यो धनी सेठहरूको निम्ति हो? सत्य के हो बुझ्ने कोसिस गर्नुहोस्। एउटा कुरा म स्पष्ट बताउन चाहन्छु, नयाँ अत्यादेशमा पनि कुनै पनि निजी उद्योगपतिलाई, निजी कारखाना मालिक, निजी व्यवसायीलाई जमिन अधिग्रहण गर्दा 2013 कानून नियम सबै लागू हुनेछ। यो कर्पोरेटको निम्ति पनि लागू हुनेछ। त फेरि यो झुटो कुरा किन प्रचार गरिन्छ? मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू, एउटा भ्रम यस्तो फैलाइँदैछ कि तपाईँलाई कानुनी हक प्राप्त हुँदैन भनेर, तपाईँ कोर्टमा जानु सक्नु हुँदैन भनेर। यो सरासर असत्य हो। हिन्दुस्तानमा कुनै पनि सरकारले तपाईँको कानुनी हक छिन्न सक्दैन। बाबा साहेब अम्बेडकरले हामीलाई जुन संविधान दिनुभएको छ, यस संविधान अन्तर्गत तपाईँ हिन्दुस्तानको कुनै पनि कोर्टमा गएर दैलो ढकढकाउन सक्नुहुनेछ। त यो झुट फैलाइएको छ। हजुर, हामीले एउटा व्यवस्थालाई तपाईँको दैलोसम्म ल्याउने प्रयास गरेका छौं। एउटा अथोरिटी बनाइएको छ, अब त्यो अथोरिटीले जिल्लासम्म काम गर्नेछ अनि तपाईँको जिल्लाका कृषकहरूको समस्याहरूको समाधान त्यही जिल्लाको अथोरिटीमा नै हुनेछ। अनि यदि तपाईँ त्यहाँ सन्तुष्ट हुनु भएन भने तपाईँ त्यसभन्दा माथिको कोर्टमा जान सक्नुहुनेछ। त यो व्यवस्था हामीले गरेका छौँ। एउटा यो पनि भनिँदैछ कि भूमि अधिग्रहित गरियो भने त्यो 5 वर्षमा वापस गरिने कानून हटेर जानेछ। हजुर, त्यो होइन। मेरा कृषक भाइ बहिनीहरू, हामीले भनेका छौँ कि जब पनि प्रोजेक्ट बनाइन्छ त्यो प्रोजेक्ट कति वर्षमा पूरा गरिनेछ त्यो पक्का गर्नुपर्नेछ। अनि यदि त्यस वर्षमा पूरा गरिएन भने तब त्यही हुनेछ जो कृषक चाहन्छन्। अनि त्यसको समय सीमा हामीले तय गरेका छौँ। आज के हुनेछ, 40-40 वर्ष अघि जमिन लिएको थियो तर अहिलेसम्म सरकारले केही गर्न सकेन, त यसरी त चल्न सक्दैन। यसैले हामीले सरकारलाई सीमाभित्र बाँध्ने तय गर्यौं। हजुर, कुनै प्रोजेक्ट यस्तो हुन्छ जो 20 सालमा पूरा हुन्छ। यदि मानिलिनुहोस् 500 किलोमिटर लामो रेलवे लाइन बनाउनु पर्ने छ भने समय त लाग्नेछ। त पहिलेबाट नै कागजमा लेखिदिऊ भाइ कति समयमा पूरा गर्नेछौ, त हामीले सरकारलाई बाँधिदिऊ, सरकारको जिम्मेवारीलाई फिक्स गरिदिऊ। कृषक भाइहरू, म एउटा कुरा भन्न चाहन्छु, कहिले कहिले यो एयर कन्डिसन कमरामा बसेर जसले कानून बनाउँछन् उनीहरूलाई गाउँवासीहरूको साँचो स्थिति बारे केही थाहा पनि हुँदैन। अब तपाईँहरू हेर्नुहोस्, जब ड्याम बनिन्छ, जलाशय बनिन्छ, तब त्यसको त्यो नियम छ कि 100 सालमा सबैभन्दा ज्यादा पानीको सम्भावना भए त्यस हिसाबले जमिन प्राप्त गर्ने नियम छ। अब 100 सालमा एकपल्ट पानी भरिन्छ, 99 सालसम्म पानी भरिँदैन, फेरि पनि जमिन सरकारकोमा जानेछ। तब आज सबै राज्यहरूमा के हुँदैछ कि चाहे जमिन कागजमा लिएको छ, पैसा पनि दिइसकेको छ, तर फेरि पनि त्यो जमिनमा कृषकले खेती गरिरहेका छन्। किनकि 100 वर्षमा एकपल्ट जब पानी भरिन्छ त 1 वर्षको लागि त्यो हटेर जानेछ। यो नयाँ कानून 2013 यस्तो थियो कि तपाईँ खेती गर्न सक्नुहुने थिएन। हामी चाहन्छौ कि यदि जमिन डुबेर जाँदैन भने कृषकहरूले खेती गर्ने अवसर पाउनु पर्छ, अनि यसैले त्यो जमिन कृषकबाट कब्जा गर्नु हुँदैन। यो लचिलोपना आवश्यक थियो किनकि कृषकलाई जमिन दिएर पनि जमिनको लाभ उसले पाइरहोस्, पैसा पनि पाइरहोस्, ताकि कृषकलाई डबल फाइदा पुगोस्। यो व्यवस्था गर्नु पनि जरुरी छ अनि त्यो व्यवस्था हामीले सोचेका छौँ। एउटा भ्रम यस्तो फैलाइएको छ कि सहमतिको जरुरत छैन भनेर, यो सबै राजनैतिक कारणले हुँदैछ। कृपया त्यसबाट तपाईँ बाँच्नुहोस्। 2013 कानूनमा यस्तो थिएन, यसैले सहमतिको नाममा मानिसहरूलाई भ्रमित गरिन्छ। अनि यसैले मेरा कृषक दाजुभाइ दिदी बहिनी, पहिला यो कानून राम्रो थियो र अहिले हामीले यसलाई नराम्रो बनायौं भन्ने कुरा सरासर झुटो हो। आज पनि म भन्दछु कि निजी उद्योग, कर्पोरेट, प्राइभेट कारखानाको लागि यो सहमतिको कानून हो। अनि कतिपय मानिसहरू भन्दछन् पीपीपी मोडल भनेर। मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू, मानिलिनुहोस् कि 1 करोड रुपियाँको एउटा रोड बनाउनु छ, के त्यो रोड कुनै उद्योगपतिले उठाएर लान्छ? रोड त सरकारको हुँदछ, जमिन सरकारको हो, बनाउने अर्को हुन्छ, किनकि आज सरकारसित पैसा हुँदैन। सरकार चाहन्छ कि गाउँमा स्कुल होस्, हस्पिटल होस्, गरिबको नानीले पढोस्, यसको लागि पैसा लागोस्। अब तपाईँ मलाई बताउनुहोस्, एउटा गाउँ छ, त्यसमा रोड बनिएको छ र अर्को गाउँमा पनि रोड चाहिएको छ, त त्यो रोड बनाउनको लागि यो गाउँले अर्को गाउँलाई जमिन दिन्छ कि दिँदैन, अर्को गाउँलाई रोड चाहिन्छ कि चाहिँदैन, यो एउटा व्यवहारिक विषय हो। यदि हामी कसैले रोड बनाउँछौ अनि रोडको छेउमा सरकारले इन्डस्ट्रियल करिडोर बनाउँछ, प्राइभेट होइन भने त्यहाँ रोजी रोटीको अवसर मिल्दछ। मेरा प्यारा कृषक दाजुभाइ दिदी बहिनीहरू, के हामी चाहन्छौ कि हाम्रो गाउँको कृषकको नानी दिल्ली र मुम्बईको झुगी झोपडीमा जिन्दगी बिताउन मजबुर होस्? उनीहरूले पनि आफ्नो घरको छेउछाउ 20-25 किलोमिटर पर एउटा सानो कारखाना भए त्यस्तो अवस्था नहोला। भूमि अधिग्रहण बिलमा कतिपय कमीहरू थियो, त्यसलाई हामीले पूरा गर्ने प्रयास गर्यौं अनि मैले पार्लियामेन्टमा भनेको थिएँ कि यदि यसमा अझै कुनै कमी भए हामी त्यसलाई सुधार गर्न तयार छौं। जब हामीले यो कुरालाई लोकसभामा राख्यौं, कतिपय कृषक नेताहरूले आएर दुई चारवटा कुराहरू बताए, हामीले ती सबै कुराहरू जोडिदियौं अनि यो हाम्रो प्रतिबद्धता हो। आवश्यकता यो छ कि हाम्रा कृषकहरू ताकतवर कसरी बन्लान्, हाम्रा कृषक जसले मेहनत गर्दछन् उनीहरूले सही पैसा कसरी पाउलान्, राम्रो बजार होस्, राम्रो रखरखाउको लागि स्टोरेज कसरी पाउलान्। हाम्रो कोसिस छ कि गाउँको भलाइ, कृषकको भलाइको निम्ति सही कदम उठाउ। मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू, हाम्रो कोसिस यो छ कि देश अगाडि बढोस्, तपाईँको उत्पादनमा वृद्धि होस् र यसैले हामीले कोसिस गर्यौं सोइल हेल्थ कार्ड। जस्तै मानिस बिमार भएको खण्डमा उसको अवस्था जाँच्नको निम्ति ल्याबोरेटरीमा टेस्ट हुन्छ, त्यस्तै तपाईँको धरतीको पनि टेस्ट हुनुपर्छ, धरती माताको पनि जाँच हुनुपर्छ। तन्दुरुस्त रहोस् तपाईँको धरती भनेर सोइल हेल्थ कार्ड लिएर आएका छौं। प्रत्येक कृषकले यसको लाभ पाउनेछ, तपाईँको फसल वृद्धि हुनेछ। मलाई थाहा छ, म जब गुजरातमा मुख्यमन्त्री थिएँ यस दिशामा मैले धेरै काम गरेको थिएँ। हाम्रो गुजरातमा किसानहरूको हालत एकदमै खराब थियो, तर पानीमाथि हामीले काम गर्यौं, धेरै ठूलो परिवर्तन आयो। हामी सम्पूर्ण देशमा यो परिवर्तन चाहन्छौ, जसले गर्दा हाम्रा कृषकहरू सुखी हुन सकुन्। तपाईँहरूसित दोस्रो पल्ट फेरि बात गर्नेछु अनि ती विषयहरूमाथि चर्चा गर्नेछु, तर म यति विश्वास दिलाउँछु कि तपाईँले मलाई जुन कुरा लेखेर पठाउनु भएको छ म सम्पूर्ण सरकारलाई झकझगाउने छु। सरकारलाई लाग्नेछ कि यो के भइरहेछ। राम्रो भयो तपाईँले सकेसम्म आफ्ना कुराहरू मलाई बताउनु भएको छ अनि म मान्दछु कि तपाईँको ममाथि पूरा भरोसा छ। यो भरोसालाई म कदापि टुट्न दिने छुइनँ। तपाईँको प्रेम बनिरहोस्, आशीर्वाद बनिरहोस्। तपाईँ त जगतको सेवक हुनुहुन्छ, तपाईँ कसरी नराम्रो सोच्नुहुन्छ। त्यस्ता कृषकहरूको नोक्सान नहोस्, यसको चिन्ता सरकारले गर्नेछ, यो म तपाईँलाई विश्वास दिलाउँछु। तपाईँ अवश्य पनि आकाशवाणीको ठेगानामा लेख्नुहोस्, म अगाडि पनि कुनै दिन आएर बात गर्नेछु, अथवा तपाईँको पत्रको आधारमा सरकारमा भएका कुनै पनि गल्तीहरूलाई सच्याउन खोज्नेछु। काममा तेजी ल्याउने आवश्यकता छ, त्यो तेजी ल्याउनेछु अनि कसैलाई अन्याय भइरहेको छ भने न्याय दिलाउने भरपूर कोसिस गर्नेछु। नवरात्रीको पावन पर्व चलिरहेछ, तपाईँहरू सबैलाई मेरो धेरै धेरै शुभकामना।